آيت نمبر 18 سي لقد رضي الله عن المؤمنين بے شک اللہ تعالیٰ مومنوں سے خوش ہو گیا کب اس یبایعونک کا جبکہ وہ آپ سے بیعت کر رہے تھے تحت الشجرتی درخت کے نیچے فعلم ما فی قلوبہم ان کے دلوں کا حال اسے معلوم ہو گیا پھر کیا ہوا فانزل السکینت علیہم اور اس نے ان پر اطمینان نازل فرمایا وَأَصَابَهُمْ فَتْحًا قَرِيبًا اور انہیں جلد ہی فتح بھی دے دی بس اتنا ہی دیا نہیں کچھ اور بھی دیا کیا وَمَغَانِمَ كَثِيرَةً يَأْخُذُونَهَا اور بہت سے اموال غنیمت بھی جو وہ حاصل کریں گے وَكَانَ اللَّهُ عَزِيزًا حَكِيمًا اور اللہ تعالیٰ بڑا غالب اور حکمت والا ہے۔ یہاں سے سبق کا آغاز ہے۔ اللہ تعالیٰ نے دوبارہ انہی اصحاب کا تذکرہ کیا کہ جو بیعت رضوان میں شامل تھے، پیچھے سے اسی کے ساتھ اس کا تعلق ہے کہ جب حضرت عثمان رضی اللہ عنہ کی شہادت کا بدلہ لینے کے لیے ایک بیعت کی گئی تو وہ بیعت اصل میں اپنے آپ کو موت کے منہ میں ڈالنے کی بیعت تھی، صرف ایک کمٹمنٹ نہیں تھی بلکہ اس سے بڑھ کے یہ تھی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہم آپ کے ساتھ جائیں گے، لڑیں گے، ہماری جانیں چلی جائیں گی، ہم پھر بھی ان کے ساتھ لڑتے رہیں گے۔ تو اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگوں کو نہ لڑنے کی نوبت آئی۔ اس وقت تو نہیں پتا تھا نا کہ لڑائی ہوگی کہ نہیں، اور حضرت عثمان زندہ ہیں کہ فوت ہو چکے ہیں، لیکن ذرا سوچئے کہ ان لوگوں کو فائدہ کیا ہوا کہ لقد رضی اللہ، اللہ راضی ہو گیا۔ کتنی پیاری آیت ہے، اللہ ان سے راضی ہو گیا۔ اور آپ کو پتا ہے کہ اللہ راضی ہونے، جو لفظ رضی اللہ ہے نا، اسی نسبت سے اس بیعت کو بیعت رضوان کہتے ہیں، رضا مندی والی بیعت، ورنہ آپ سوچیں اس میں رضوان علی کیا بات تھی، یعنی اللہ ان سے راضی ہو گیا۔ اتنی مخلصانہ اور اپنی جانوں کو دینے والی بیعت انہوں نے کی کہ اللہ تعالیٰ خوش ہو گئے کہ یہ ہیں وہ بندے، یہ ہیں وہ بندے کہ جو ہر حال میں اللہ کے کاموں میں رہیں گے۔ اور اسی لیے ان تمام لوگوں کو جنتی ہونے کا بھی اعزاز ملا۔ اور آج دیکھیے افسوس کی بات ہے کہ کچھ لوگ، ایسے ہی لوگ جو اس بیعت میں بھی شامل تھے، انہی کے ایمان پر شک کرتے ہیں، انہی کو گالیاں دیتے ہیں، صحابہ کرام کو گالیاں دیتے ہیں، وہ کہتے ہیں کہ یہ بیعت رضوان میں تو شامل تھے، اس وقت تو مخلص تھے، لیکن نعوذ باللہ بعد میں بے وفا ہو گئے۔ کہتے ہیں ایسی باتیں کرنے والے۔ آپ دیکھیے اللہ نے کہہ دیا کہ رضی اللہ، اللہ راضی ہو گیا، تو اگر اللہ ان سے راضی ہو گیا تھا تو کیا بعد میں وہ ایسے ہو جائیں گے؟ یہ اتنا بڑا الزام ہے کہ وہ بات کہہ دیں، اللہ کو نہیں پتا تھا کہ یہ کل بعد میں ایسے ہو جائیں گے؟ تو اصل میں ایسی بات کہنے والوں کو تو اپنے ایمان کی خیر منانی چاہیے کہ کہیں اللہ تعالیٰ ان کو نہ پکڑ لے کہ تم کیسی بڑی بات کہتے ہو۔ اور یہ بیعت آپ کو پتا ہے کہ ایک درخت کے نیچے ہوئی تھی، یہ کون سا درخت تھا کچھ نہیں پتا۔ حضرت عمر رضی اللہ عنہ نے اپنے دور میں دیکھا کہ ایک شخص ایک درخت کے نیچے بیٹھا عبادت کر رہا ہے۔ آپ نے پوچھا تم کون ہو بھائی، یہ کیا کر رہے ہو؟ کہنے لگے یہ وہ درخت ہے جس کے نیچے بیعت ہوئی تھی، تو میں سمجھتا ہوں کہ یہ درخت بڑا متبرک ہے، تو میں اس کے نیچے دعا مانگ رہا ہوں یا نماز پڑھ رہا ہوں۔ تو آپ غصے میں آئے، آپ نے کہا کہ ہم ٹھیک ایک سال کے بعد 7 ہجری میں عمرہ قضاء کے موقع پہ دوبارہ اسی رستے سے گزرے تھے، ہمیں تو یاد بھی نہیں تھا وہ کون سا درخت ہے، تمہیں کہاں سے یاد آ گیا؟ پھر آپ نے اس علاقے کے سارے درخت کٹوا دیے، اس سے کہ شرک پھیلتا ہے۔ آج بھی دیکھیے کہ شرک پھیلنے کی وجہ کیا ہے، یہ متبرک درخت ہے، اس کے پتے ایسے ہیں، اس سے پھل گرتا ہے، یہ متبرک کنواں ہے، یہ مگرمچھ جو ہیں یہ پیر صاحب کی جوئیں ہیں۔ جہاں بھی شرک پھیلا ہوا ہے، کہیں گدوں کو پوچھتے ہیں، کہیں گھوڑے شاہ ہیں، کہیں پتہ نہیں کیا کیا بنایا ہوا ہے۔ کہا کہ ختم، اسلام ایسی تمام چیزوں کو ختم کر دیتا ہے جس سے شرک پھیلے۔ کیوں؟ اصل مقصد پہ نظر رکھنے کی ہے۔ بیت کا اندر میسج کیا تھا؟ کسی بھی درخت کے نیچے تھی تو کیا وہ ہر درخت اچھا ہوتا ہے؟ کوئی درخت غیر مسلم تو نہیں ہوتا، نہ کافر ہوتا ہے۔ تو کبھی بھی کوئی ایسا معاملہ ہو تو اس پہ انسان کو ان چیزوں کی خیر منانی چاہیے۔ آج ہمارا حال کیا ہے کہ ہم صرف جشن منانا چاہتے ہیں، ہم یہ نہیں دیکھتے کہ اس کے بعد کیا ہوا یا اس کام کے کرنے کا اصل نتیجہ کیا نکلا، ہم ان چیزوں کو سیلیبریٹ کرتے ہیں۔ اصل کام کی قیمت ہے، انہوں نے جانیں لٹائیں، وہ مقصد کوئی لے۔ آج بھی آپ دیکھیے کہ ہم یوم آزادی مناتے ہیں، فخر سے منائیں گے اور پورا سال ہم غافل رہیں گے۔ یہ تو نہیں ہوتا کہ انسان صرف ایک دن، جس دن اگر آپ کو فتح ملی تھی تو اس دن کو آپ اہم بنا کے پھرنے لگے، तो पूरी दुनिया में चूंकि क्रिश्चियन कल्चर है डेज में सेलिब्रेशन, तो उससे मुसलमानों में भी आ गई। हालांकि इस्लाम का ये कोई मिजाज नहीं। पूरी नबी सल्लम की जिंदगी में देखें, अल्लाह के नबी के पैदा होने, आपके नबी बनने, जब गज़वे बदर हुई, उहद हुई, मेराज का मौका हुआ, कोई उससे अगले साल कुछ भी नहीं हुआ। ये इस्लामी कल्चर ही नहीं है। इस्लाम क्या चाहता है कि मकसद पे नजर हो, अपने काम से काम रखो। इसके बारे में एक रिवायत भी आती है सही बुखारी की। हजरत जाबिर कहते हैं कि हुदैबिया के दिन हम 1400 आदमी थे, 1400 थे। तारिक बिन अब्दुल रहमान कहते हैं कि मैं हज की नीयत से रवाना हुआ, रास्ते में कुछ लोगों को नमाज अदा करते हुए देखा, तो पूछा ये मस्जिद कैसी है। कहने लगे यहाँ वो दरख्त था जिसके नीचे आपने सहाबा से बैते रिजवान ली थी। ये सुनकर मैं सईद बिन मुसैब के पास आया, तो उन्होंने कहा मेरे वालिद यानी मुसैब बिन हजम साहबी थे, इन लोगों में से थे जिन्होंने दरख्त के तले बैत की थी। वो कहते थे कि जब मैं दूसरे साल वहां गया तो इस दरख्त को पहचान न सका। सईद कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम के असहाब तो इस दरख्त को पहचान न सके, और तुम लोग इनसे ज्यादा इल्म रखते हो, किसे पहचान कर वहां तुमने मस्जिद बना दी। ये सही बुखारी की रिवायत है। तो इन सारी बातों से ये पता चला कि जगहों की अहमियत नहीं होती, असल में उस काम की अहमियत होती है। और ये जो लफ्ज़ बैत है ना, ये बा या और ऐन से है। बैयुन कहते हैं खरीदो फरोख्त को, एक चीज देना और मुआवजे में कुछ लेना। बैत में भी यही होता है कि इताअत की जाती है और उसके बदले में फिर कुछ फायदे लिए जाते हैं। ईमान वाले की बैत अल्लाह ताला के साथ होती है। सूरह तौबा में आते इन्नल्लाह हश्तरा मिनल मोमिनीना, बेशक अल्लाह ने मोमिनों से उनके माल और उनकी जानें खरीद ली हैं, बदले में उनके लिए जन्नत है। तो यहाँ फिर युबायून यानी बैत का लफ्ज़ अहद के मानों में इस्तेमाल हुआ। सही बुखारी और मुस्लिम की रिवायत है कि जन्नत में नहीं दाखिल होगा कोई एक भी उनमें से जो दरख्त के नीचे बैत करने वाले थे। यहाँ आप ये देखिए कि उस दरख्त का नाम कुरान में आ गया। जहाँ नेकी का काम होता है ना, वो जगह भी मोतबर हो जाती हैं। उस जगह को अल्लाह ताला ने चुन तो लिया, लेकिन उसके साथ कोई बरकत महसूस नहीं होने की बात जैसा नहीं किया। फिर एक और बात पता चली कि फंजला सकीना, सकीनत नाजिल हुई। इससे पता चलता है कि नेकी का काम करने के बाद सुकून मिलता है, इत्मीनान, पीसफुल फीलिंग्स आती हैं कि इंसान जब नेकी कर ले तो उसके बाद उसको खुशी होती है। आज देखिए दुनिया कैसे पीस के पीछे भाग रही है, बेसुकूनी है, बेइत्मीनानी है, डिप्रेशन इतना है, नए नए किस्म की बीमारियां हो रही हैं। लेकिन अल्लाह ताला कहते हैं कि इत्मीनान उसको मिलेगा जो अल्लाह की बात को मानेगा। और उस दिन जंग का रुक जाना भी सकीनत थी। कितनी बड़ी जंग होने वाली थी, लोग तैयार थे, लेकिन अल्लाह ताला ने उनको उस मुश्किल में नहीं डाला। इससे पता चलता है कि बाज दफा इंसान किसी ऐसी नेकी की रजामंदी दे देता है कि मैं ये करूंगा जिसका कभी मौका ही नहीं मिलता। किसी को कोई कहा जाए कि हमें कोई काम की जरूरत है, आप में से कोई कि अच्छा चले मैं कर लूंगी, ठीक है, हो सकता है कभी उसकी जरूरत ही ना पड़े, लेकिन उसने कोशिश कर ली। जो बंदा अल्लाह के रास्ते में कुर्बान होने के लिए तैयार हो जाता है ना, अल्लाह उसको बचाने के लिए तैयार हो जाता है। हजरत इब्राहिम अलैहिस्सलाम ने बेटे की कुर्बानी करने का इरादा कर लिया तो अल्लाह ने बचा लिया, बकरा आ गया उसकी जगह, दुम्बा आ गया। अगर हो सकता है वो इनकार कर देते तो अल्लाह ताला बेटे की गर्दन पे छुरी चलवा देता। तो ये सकीनत, इत्मीनान जो नेकी का काम करके मिलती है, जो इंसान को थकन का एहसास नहीं होने देती, वो अल्लाह ताला की तरफ से एक बहुत बड़ी नेमत होती है। और इसी तरह ये भी पता चला कि वो जो उनके दिल में जज्बात मचल रहे थे दुश्मनों से बदला लेने के, अल्लाह ने उनको भी ठंडा किया। वह असाबहुम फतहन करीबा, और पहुंचा दी उनको करीब ही की फतह। असाबा का लफ्ज़ सा वाव बा से है, सौब कपड़े को कहते हैं, क्लॉथ के मानों में, किसी चीज का असली हालत पर लौट आना, यानी इसने इनको इनाम पहुंचाया। अल्लाह ताला कहते हैं कि हमने उनको करीब की फतह दी। ये कौन सी फतह थी? फतह मक्का भी थी, बास कहते हैं हुनैन के माले गनीमत की तरफ इशारा है। उसके बाद उनको मुसलमानों को खुदैबिया के बाद जो कसीर तादाद में माले गनीमत मिला, वो सारे इसमें मौजूद हैं। यानी जो लोग मुश्किल हालात में काम करना चाहते हैं, अल्लाह ताला उनको फिर फतह भी देता है। और करीब की फतह से मुराद फतह खैबर भी है, जो सिर्फ 3 माह के बाद होगी, जिसका तस्करा हम पिछली आयतों में पढ़ चुके। फरमाए व मगानिम कसीरतन, और बहुत सारी गनीमतें भी दी, माल गनीमत दिया, खैबर का माल गनीमत इससे मुराद है, या खुजू नहा जिसको वो लेते हैं। वकान अल्लाहु अजीजन हकीमा, और अल्लाह ताला गालिब और हिकमत वाला है। यानी उसके फैसलों को वही जानता है। कितनी हिकमतें थी, हुदैबिया के मौके पे जंग ना होने में, सुलह होने में अल्लाह की हिकमतें थी, बाद में वो नजर आई। और मोमिनों को यही चाहिए कि अल्लाह ताला के फैसलों पे राजी हो जाए। फिर फरमाया, वअदकुमुल्लाहु मगानिम कसीरतन, वादा किया तुमसे अल्लाह ने बहुत सारी गनीमतों का, ताखुज़ूनहा, जिनको तुम लेते हो, वअज्जल लकुम हाज़िही वकफ्फ अय्दियन्नासि अन्कुम वलितकून आयतन लिल्मुमिनीन वयहदियकुम सिरातम मुस्तकीमा। इसने तुमसे और भी बहुत सारी गनीमतों का वादा कर रखा है जिन्हें तुम हासिल करोगे। इससे मुराद फतेह मक्का, हुनैन के माल और बाद की जंगों की गनीमतें थी, और क्यामत तक होने वाली जो मुसलमानों को फतुहात हैं उनकी तरफ इशारा है। तुम उनको लोगे, फअज्जल लकुम हाज़िही, और ये फतेह खैबर यानी तुम्हें जल्द ही दे दी जाएगी। वकफ अय्दियन्नास, और लोगों के हाथ तुमसे रोक दिए ताकि ये ईमान लाने वालों के लिए एक निशानी बन जाए। यहाँ कौन से हाथ? मक्का वालों के, कि उनके दिल में अल्लाह ने ये बात डाल दी और उस वक़्त फिर जंग के जो खतरे से दो चार हो रहे थे मुसलमान, उससे वो बच गए और इसको निशानी बना दिया। ये कौन सी निशानी थी? वली तकून आयत लिल मोमिनीन। तो आप देखिए, आयत से मुराद यहाँ मोजज़ा है। सुलह हुदैबिया, जिसे बज़ाहर मुसलमान अपनी शिकस्त और तौहीन समझ रहे थे, दर हकीकत मोजज़ाना तौर पर एक फतह थी, कि जो उस वक़्त कुफार को तो क्या मुसलमानों को भी समझ नहीं आ रही थी, लेकिन वक्त के साथ साथ जब उसके असरात दिखे तो पता चल गया कि इसमें मुसलमानों के लिए कितनी बड़ी खैर थी। और अल्लाह ताला ने उस वक़्त वो बात ना बता के भी मुसलमानों पर रहम किया। इसी तरह बाज़ दफ़ा कहता है कि माँ बाप की कुछ बातें वक्त पे बच्चों को समझ नहीं आती। माँ बाप समझाते हैं, मना करते हैं, बच्चे कुछ काम करना चाहते हैं, वो कहते हैं हमें यही करना है, हमें यही चाहिए, माँ बाप कहते हैं नहीं करो नहीं करो। अगर बच्चे उस बात को समझ के कह देना कि ठीक है, तो बाद में अल्लाह उनको उसकी खैर दिखाता है। और जो बच्चे उस वक्त जज्बाती हो के माँ बाप के आगे बदतमीजी करके, गुस्से से बात करके वो चीज़ ले लेते हैं ना, तो वो बाद में पछताते हैं। क्योंकि जो माँ बाप का तजुर्बा होता है या जो उनकी मोहब्बत बच्चों के साथ होती है, वो बाज़ दफ़ा बच्चों को खुद से भी नहीं होती। आप देखिए कि बच्चे खुद को तकलीफ देते हैं, मतलब जैसे ठंडा पानी पी लेंगे सर्दी में, या परहेज नहीं करते सर्दी में, वो गैर मोटे कपड़ों के निकल जाएंगे। तो माँ बाप कभी बर्दाश्त ही नहीं कर सकते कि बच्चे को बगैर मोटे कपड़े के गुजारे। तो इससे पता चलता है कि इंसान की जात से वो खुद इतना प्यार नहीं करता जितना उसके माँ बाप करते हैं। इसी तरह अल्लाह ताला और उसके नबी कभी भी किसी को कोई ऐसा हुक्म नहीं दे सकते जिससे मुसलमानों को नुकसान हो और मुसलमान ये महसूस करें कि इसके नतीजे में हमारे लिए यानी खैर नहीं होगी, तो मान लेना चाहिए। वयहदियकुम सिरातम मुस्तकीमा, और तुम्हें सीधी राह की तरफ चलाए। ये कौन सी राह है? हर हाल में अल्लाह और उसके रसूल की इताअत करना। अगर वो कट मरने को कहें तो मरने के लिए तैयार हो जाओ, अगर वो अपने जज्बात को ठंडा करने और दब जाने का हुक्म दें तो दब जाओ, जो वो कहें उसको मान जाओ। यही है वो रास्ता जो सीधा रास्ता है। व उखरा लम तकदीरू अलैहा कद अखात अल्लाह बिहा वकान अल्लाहु अला कुल्ली शैइन कदीरा, और एक और फतह भी देगा जिस पर तुम अभी कादिर नहीं हुए, और अल्लाह इसका इखाता किए हुए है, और अल्लाह ताला हर चीज पर कादिर है। ये कौन सी थी दूसरी? इससे मुराद फतेह मक्का है। उस वक्त मुसलमान सोच भी नहीं सकते थे कि सुलह हुदैबिया ही फतेह मक्का का जरिया बन जाएगी। फतेह मक्का की जो शरायत थी उसमें क्या था कि जो कबीला जिसका भी साथ देना चाहे दे दे। अब दो बड़े कबीले थे, एक था बनु खुजाया और दूसरा बनु बकर था, आपस में बहुत लड़ा करते थे। बनु बकर जो था वो मुसलमानों के साथ मिल गया, और बनु खुजाया जो है वो कुरैश के साथ मिल गया। अब हुआ क्या कि 2 साल भी नहीं गुजरे थे कि इनकी आपस में इस तरह से लड़ाई हुई कि बनु खुजाया का साथ देने के लिए कुरैशियों ने उनके साथ मुसलमानों के खिलाफ उनकी मदद कर दी, जिसके नतीजे में फतह मक्का हुई थी। आप मुख्तसरन ये कह सकते हैं कि अगर सुलह हुदैबिया ना होती तो मक्का फतह ना होता, ये कह ले। क्योंकि उसकी शर्त थी कि उन्होंने कहा था कि 10 साल तक जंग नहीं होगी और मुसलमान किसी दूसरे कबीले की मदद नहीं करेंगे मुसलमानों के खिलाफ, लेकिन 2 साल भी अपने इस अहद पे पाबंद नहीं रह सके। नतीजा क्या हुआ कि मुसलमानों को फिर मौका मिल गया कि इन्होंने अहद शिकनी की, और अल्लाह के नबी ने एक अहद शिकनी की बुनियाद पे अपनी फौजों का रुख मक्का की तरफ कर लिया था। आज हम मुसलमानों के लिए इसमें बहुत बड़ा सबक है कि हम जब रूल्स को फॉलो नहीं करते, हम वादे करके तोड़ देते हैं, कमिटमेंट करके नहीं निभाते, तो असल में हम किसी भी कॉज को बहुत बड़ा नुकसान देते हैं। आज भी अब देखिए हम दुनियावी काम करेंगे, हमारे अंदर बहुत कमिटमेंट होगी, हमें पता होता है हम रूल्स के पाबंद हैं, हमें करना है, एक एक दिन तारीख को याद रखते हैं, लेकिन अव्वल तो दीन के काम के हम कमिटमेंट करने से डरते हैं, और कर ले तो फिर जब दिल चाहे छोड़ दिया, वॉलंटियर ये ना छोड़ देते हैं, हमें कौन सी पे मिल रही है, हम कौन से किसी के हायर्ड हैं। तो ये सोच जो है ना, ये बदलने की ज़रूरत है। अल्लाह ताला से दुआ है कि वो हमें बेहतरीन तरीके से सीखने वाला बना दे। वलौ कातलकुमुल्लज़ीना कफरू लवल्लवुल अदबार, अगर काफिर लोग तुमसे जंग करते तो यकीनन पीठ फेर जाते। सुम्मा ला यजिदून वलीयं वला नसीरा, फिर वो कोई हामी और मददगार न पाते। ऐसा क्यों होता है? इसलिए कि सुन्नत अल्लाह लती कद खलत मिन कब्ल, यही अल्लाह की सुन्नत है जो पहले लोगों में जारी है। वलन तजीद अली सुन्नत अल्लाह तब्दीला, और आप अल्लाह की सुन्नत में कभी कोई तब्दीली न पाएंगे। इन दुआयात में अल्लाह ताला ने ईमान वालों को इस बात की खबर दी कि अगर काफिर मुसलमानों से लड़ाई के लिए सामने आएंगे भी, लेकिन वो वहां ठहर नहीं पाएंगे, बल्कि क्या होगा, लवल लवुल अदबार, फेर लेंगे पीठे। वल्लव तो वल्ला यो वल्ली से है, और अदबार दुबुर की जमा है, यानी पूरे का पूरा मुंह फेर के पीछे दूसरी तरफ चले जाना। क्यों ऐसा करेंगे? क्योंकि कुफर जो है वो इंसान को बुज़दिल कर देता है। तौहीद के अकीदे पे आने की एक बहुत बड़ी खैर जो इंसान को मिलती है, और वो क्या है कि इंसान में जुरत पैदा होती है। सच्चा ईमान इंसान को जुरतमंद करता है, बहादुर बना देता है। क्यों? इसलिए कि एक अल्लाह का खौफ बंदे के दिल से बाकी सब के खौफ निकाल देता है। इसकी बहुत बड़ी दलील हजरत उमर रजी अल्लाह अनहो की बहन के वाक्य में है कि वो बहन फातिमा नाम की, कि जो कभी हजरत उमर के सामने बोलती भी नहीं थी और डरती थी बड़े भाई होने के नाते कह लें, या उनकी बारोब शख्सियत के सामने, लेकिन जो ही उनके अंदर सच्चा ईमान आया तो वो हजरत उमर के सामने खड़ी हो गई और कहा कि मैं आपको ये कुरान पाक नहीं दूंगी क्योंकि आप कुफर पे हैं। तो हजरत उमर भी इस बात पे बड़े हैरान थे कि तुम्हारे अंदर आज ऐसी जुरत कैसे आ गई। लेकिन देखा जाए तो जब एक अल्लाह से हम डरते हैं ना, तो फिर उसके बाद दूसरों का डर दिल से चला जाता है। यही मिसालें आप पूरे सहाबा कराम पे ले सकते हैं। हजरत बिलाल जब मुसलमान हुए तो उमैया के आगे क्यों अकड़ गए, क्यों नहीं बात मानते थे? इसलिए कि उनको पता था कि अल्लाह जब तक नहीं चाहेगा कोई हमारा बाल का भीखा नहीं कर सकता। तब यहाँ तो हुदैबिया के मौके पे जंग हुई नहीं, आमना सामना हुआ ही नहीं, लेकिन अल्लाह ताला कह रहे हैं कि देखो अगर ये मुसलमानों के सामने आ भी जाते, और इनके पास तो पूरे हथियार थे, असबाब पूरे थे, ये अपने मुल्क के करीब थे, मुसलमान तो अकेले थे, दूर थे, परदेसी थे, लेकिन याद रखो कि ये थोड़े से मुसलमान भी जीत जाते और काफिर भाग जाते, अल्लाह ताला मुसलमानों को फतह दे देता। तुम मला यजिदून वलीयं वला नसीरा, और किसी को कोई मददगार ना पाते, कोई हमदर्द ना पाते। सुन्नत अल्लाह, ये अल्लाह की आदत है जो पहलों में से हो चुकी थी, यानी ये अल्लाह की आदत है क्या कि सच्चे ईमान वालों के मुकाबले में कमजोर ईमान वाले या कुफर और शिर्क वाले लोग कभी नहीं ठहरते। ये एक फितरी बात है, जैसे सूरज निकलता है तो अंधेरा चला जाता है, अंधेरा सूरज के सामने कभी नहीं ठहर सका। सर्दी आती है तो गर्मी चली जाती है, गर्मी आती है तो सर्दी चली जाती है, रात आती है तो दिन चला जाता है, दिन आता है तो रात चली जाती है। ये अल्लाह की फितरत के बंधे हुए निज़ाम की कहानी है। इसी तरह अल्लाह का ये निज़ाम है कि सच्चे ईमान के सामने कुफर नहीं खड़ा होता। आज अगर हम मुसलमानों का तकाबुल करके देखें मुशरिकीन या कुफार के मुकाबले में, तो बज़ाहर मुसलमान क्यों दबे हुए दिखते हैं? क्योंकि मुसलमानों में उस दर्जे का ईमान ही नहीं है। आज अगर सच्चा ईमान हो जाता, आज अगर ये सब कुछ होता, तो अल्लाह ताला कहते हैं कि कभी इतनी देर जरूरत न पड़ती मुसलमानों को एक एक महाज पे लड़ने की। अल्लाह के नबी के दौर में कोई भी जंग थी तो बहुत भी होता तो एक महीना रहती, हद एक महीना, सवा महीना बस, यार या पार। आज अब देखिए कि कई कई साल हो गए मुल्कों को फतह करते हुए और लेते हुए, नेफ सदी से जायद हो गए, मुसलमान जमीन का एक टुकड़ा हिंदुओं से लेने की कोशिश में नहीं ले सके क्योंकि वो ईमान नहीं है। तो लिहाजा सुन्नत अल्लाह हिल्लती कद खलत, ये अल्लाह की वो सुन्नत और आदत है, वो चलती आई, पीछे से आती रही, حق والوں کی اللہ مدد کرتا ہے، اور جیسے بدر میں اللہ تعالیٰ نے مسلمانوں کی مدد کی تھی، تو لہٰذا ولن تجد لسنت اللہ تبدیلا، آپ اللہ کی عادت کو کبھی بھی بدلتا ہوا نہیں پائیں گے. یعنی کچھ یونیورسل ٹروتھس ہوتے ہیں وہ کبھی نہیں بدلتے، اور انہی میں سے یہ ایک ہے کہ اللہ تعالیٰ ایمان والوں کی مدد کرتا ہے. پھر آگے کچھ مزید حالات ہیں صلح حدیبیہ ہی کے. وہ وہی ذات ہے جس نے ان کے ہاتھ تم سے روک دیے، یعنی وہ اللہ کی ذات ہے جس نے وادی مکہ میں تم سے ان کے ہاتھ روک دیے. کن کے؟ کافروں کے. کہاں؟ انہم ببطن مکہ من بعد ان اسفرکم علیہم وکان اللہ بما تعملون بصیرا. اور ان سے کہا کہ جبکہ اس سے پہلے اللہ تمہیں ان پر غالب کر چکا تھا، اور جو کچھ تم کر رہے ہو اللہ تعالیٰ سب کچھ دیکھ رہا ہے. ان آیات میں ایسے لگتا ہے کہ دوبارہ اللہ تعالیٰ مسلمانوں کو وہ باتیں دہروا رہے ہیں کہ جو حدیبیہ کے موقع پہ پیش آئیں. اور یہ بار بار تکرار کیوں ہو رہی ہے؟ اس لیے کہ اللہ تعالیٰ مسلمانوں کا عقیدہ پختہ کرنا چاہتے ہیں. کسی دور میں یہ مت سوچنا کہ ہتھیاروں کی کمی تمہاری شکست کا سبب بن رہی ہے، تمہارے پاس میڈیا نہیں ہے اس لیے تم بہت ہی دبے ہوئے ہو، سائنس کے اندر تم پیچھے ہو اس لیے کافر قومیں آگے بڑھ رہی ہیں. یہ ساری سیکنڈری تھنگز ہیں، یہ دوسرے درجے کی باتیں. پہلی بنیاد کیا ہے؟ کہ ایمان وہ نہیں ہے، اور جتنا ایمان گہرا ہوتا ہے اتنی اللہ تعالیٰ کی مدد زیادہ ہوتی ہے. اور خاص طور پہ اس آیت میں کہ وَهُوَ الَّذِي كَفَّ أَيْدِيَهُمْ عَنْكُمْ، اس کے اندر ایک واقعہ بھی آتا ہے کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم حدیبیہ میں تھے، تو مسلمانوں نے 70 کے قریب لوگ جو تھے ان کو ہتھیاروں سے لیس کر کے ادھر بھیجا کہ کہیں بھی اگر موقع مل جائے تو دھوکے سے اللہ کے نبی صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں کے خلاف کوئی کاروائی کر دے. لیکن کہتے ہیں کہ جب یہ 80 لوگوں کا گروہ جبل تنیم آج بھی وہاں سے لوگ گزرتے ہیں، اس کی طرف سے حدیبیہ میں آیا جس کا علم مسلمانوں کو بھی ہو گیا تھا، تو انہوں نے ہمت کر کے ان تمام لوگوں کو گرفتار کیا اور نبی صلی اللہ علیہ وسلم کے سامنے پیش کر دیا. اور جرم کتنا شدید تھا، غداری کا تھا نا، آپ کو جنگ کے لیے نہیں آئے ہوئے تھے، لیکن چپکے سے انہوں نے یہ بات کرنی چاہی. ایک طرف صلح کی باتیں کر رہے تھے، دوسری طرف پیچھے سے اس طرح کی بات کی. اب اللہ کے نبی جو چاہتے سزا دے سکتے تھے، لیکن پھر اگر آپ ان کو پکڑ لیتے تو امید تھی کہ ایک پھر بہت بڑی جنگ ہو جاتی. ذرا کہ ان کی مدد کے لیے پیچھے سے کوئی اور آ جاتے، تو اللہ کے نبی کی بہترین سوچ اور سمجھ کی جو عادت تھی وہ یہاں بھی کام آئی، تو آپ نے ان کو معاف کر دیا. اس وقت معافی کتنا مشکل لگ رہا ہوگا، صحابہ کرام 1400 تھے، یہ 80 لوگ تھے، یہ ان کو پکڑ کے مارتے. لیکن آپ کو پتا تھا کہ یہ خانہ جنگی شروع ہو جائے گی، آج میں نے تھوڑا سا اشتعال دلایا تو پیچھے پھر اور آئیں گے تو مسلمانوں کو ماریں گے. تو اس حکمت عملی پہ آپ نے ان کو چھوڑ دیا. اسی کا تذکرہ ادھر ہے، یہ صحیح مسلم کی روایت ہے کہ بی بطنی مکہ سے مراد حدیبیہ کا مقام ہے، کہ ہم نے حدیبیہ میں تمہیں کفار اور کفار کو تم سے لڑنے سے روکا، اور یہ اللہ کا احسان ہے. اس سے پتہ چلتا ہے کہ کسی جگہ لڑائی کے ہونے کے اثرات ہوں، اسباب یا وہ ساری چیزیں فیل ہو رہی ہوں، اس کے باوجود لڑائی نہ ہو، تو اللہ تعالیٰ جو ہے اس لڑائی کو روک دیں، تو یہ اللہ کا احسان ہوتا ہے. گھروں میں بھی ایسا ہوتا ہے نا، بالکل لڑائی ہوتے ہوتے رک جاتی ہے، ایک دم ایسے لگتا ہے کہ بس ابھی لڑائی ہونے لگی ہے، لیکن ایک دم رک جاتی ہے. آپ پھر اس وقت سوچتے ہیں اچھا یہ وجہ ہو گئی، یہ ہو گئی. ٹھیک ہے، ظاہری سبب کوئی بھی ہو سکتا ہے، لیکن در حقیقت وہ اللہ سبحانہ تعالیٰ کی رحمت ہوتی ہے، کیونکہ اللہ تعالیٰ کو لڑائی جھگڑا جو ہے وہ پسند نہیں ہے. اور جو اللہ کل ایسا کر سکتے تھے، کیا وہ آج مسلمانوں کے خلاف جو جنگیں ہو رہی ہیں اس میں مسلمانوں کو مدد نہیں دے سکتے؟ دے سکتے ہیں، لیکن اللہ کی مدد جو ہے یہ ایمان کے ساتھ مشروط ہے، کنڈیشنل ہے. یعنی اللہ ہیلپ کرتے ہیں لوگوں کی، لیکن یہ شرط ہوتی ہے. اور وہ کیا کہ جس کے اندر گہرا ایمان ہوگا، جس درجے کا ایمان ہوگا، اللہ کی مدد بھی اسی درجے کی ہوتی ہے. پھر اسی طرح حدیبیہ کے موقع میں ایک اور بھی مسلمانوں کے ساتھ معاملہ ہوا تھا. ایک روایت ہے مسور بن مخرمہ اور مروان کی، یہ کہتے ہیں کہ حدیبیہ میں تھے جب آپ مکہ سے نکلے، ابھی راستے میں تھے، تو آپ نے فرمایا کہ خالد بن ولید 200 سواروں کا ہراول دستہ لیے غمیم تک آ چکا ہے، لہٰذا تم دائیں طرف کا راستہ لے لو. ابھی خالد بن ولید مسلمان نہیں ہوئے تھے نا اس وقت تک، تو وہ پیچھے سے مسلمانوں کے خلاف ہے. خالد کو مسلمانوں کی آمد کی اس وقت خبر ہوئی جب اس نے سواروں کی گرد اڑتی ہوئی دیکھی، تو وہ قریش کو ڈرانے کے لیے دوڑا. جب آپ اس گھاٹی پر پہنچے جہاں سے مکہ کو اترتے ہیں، تو آپ کی اونٹنی کسوا اڑ گئی. آپ نے فرمایا کسوا کو اسی اللہ نے روکا ہے، جس نے اصحاب الفیل کو روکا تھا، اور اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے، اگر اہل مکہ مجھ سے کوئی ایسی بات چاہے جس میں اللہ کے حرم کی تعظیم ہو تو میں اسے مان لوں گا۔ چنانچہ وہاں سے مڑ کر گئے اور حدیبیہ کے پرلے کنارے پر ڈیرے ڈال دیے۔ وہاں ایک گڑھا تھا جس میں پانی بہت کم تھا۔ لوگوں نے آپ سے پیاس کا شکوہ کیا۔ آپ نے اپنے ترکش سے ایک تیر نکال کر صحابہ سے کہا کہ اسے گڑھے میں گاڑ دو۔ تیر گاڑتے ہی پانی جوش مارنے لگا، پھر آپ کی وہاں سے واپسی تک کسی کو پانی کی کمی کی شکایت نہ ہوئی۔ یعنی آپ دیکھ رہے ہیں کہ اس حدیبیہ کے موقع پہ مسلمانوں کے ساتھ بہت سارے انیوژل واقعات ہوئے۔ نبی صلی اللہ علیہ وسلم کے معجزات میں سے ایک ہے، پہلے ہم نے دیکھا کہ آپ کی انگلیوں سے پانی نکلا، اور اب یہاں یہ تھا کہ کنویں کے اندر پانی آ گیا۔ تو یہ کوئی ایسے ہی نہیں ہو جاتا، یہ حقیقت میں اس کے اندر بہت ساری حکمتیں ہوتی ہیں جو اللہ تعالیٰ کے معاملے میں ہوتی ہیں۔ تو بہرحال یہاں ہوتی ہوتی لڑائی ختم ہوئی۔ ڈیٹیلز اس کی انشاءاللہ تعالیٰ آپ کسی بھی وقت جب سیرت کی کوئی بک پڑھیں تو وہاں سے صلح حدیبیہ کا چیپٹر پڑھیں کہ کس طریقے سے نبی صلی اللہ علیہ وسلم نے اس معاملے میں اس کو حکمت عملی کے ساتھ دیکھا۔ دل تو چاہتا ہے کہ اس کو اور زیادہ ڈیٹیل سے دیکھیں، سیر پھر ہماری لمبی ہو جاتی ہے، لیکن آپ کسی بھی اچھی بک میں سے، رہی کو مختوم میں یا تجلیات نبوت میں سے اس کو اگر پڑھنا چاہیں تو انشاءاللہ تعالیٰ آپ کو اس سے بہت فائدہ ہوگا۔